الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چاہ کے ناظرین سلسلہ فیملی میٹر لے کر حاضر ہوں۔ رسول کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ تم میں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ سوالات کی طرف اور مسائل کی طرف اور کچھ میٹرز کی طرف بڑھتا ہوں۔ میں جو سب سے پہلے سوال لوں گا وہ یو کے کا ایک کوسچن ہے، وہ میں آپ کے سامنے رکھتا ہوں۔ یہ کسی اسلامی بہن کا سوال، کہتی ہے میں طلاق یافتہ ہوں، مجھے طلاق ہو گئی ہے اور مجھے ایسے لگتا ہے کہ میں اپنے والدین پر بوجھ ہوں۔ میری والدہ مجھے بار بار دوسری شادی کرنے کا کہتی ہیں لیکن میں اس کے لیے تیار نہیں ہوں۔ میرا ایک بچہ ہے، میں اس کا خیال رکھنا چاہتی ہوں۔ سابقہ شادی میں میرے ساتھ بہت برا ہوا ہے۔ میں ہر کام میں اپنی والدہ کی مدد کر سکتی ہوں لیکن مسائل کے حل کے لیے یہ بھی کافی نہیں۔ میں گھر چھوڑ کر چلی جانا چاہتی ہوں لیکن والدین مجھے جانے نہیں دیتے اور پریشان بھی کرتے ہیں۔ اللہ تعالیٰ آپ کی مشکل پر، آپ کی پریشانی پر رحمت کی نظر فرمائے، اللہ آسانیاں فرمائے۔ واقعی مسائل تو ہیں، اور اب تو یہ کہ طلاق والا معاملہ تو جو ہونا تھا وہ ہو گیا۔ اب میری اس میں آپ سے درخواست یہ ہے کہ والدین کی بات ماننی چاہیے۔ دیکھیے، اگرچہ آپ کا ایک تجربہ آپ کہتی ہیں کہ وہ درست نہیں ہوا، اب اللہ ہی بہتر جانتا ہے کہ اس میں کہاں کتنی کس کی غلطی تھی۔ ظاہر ہے کہ یہ سوال میں نہ مینشن ہے نہ ابھی فی الحال جواب میں اس کی اتنی حاجت بھی نہیں ہے۔ اب یہ کہ اب اگر ایک مثال کے طور پر اگر آپ کو لگتا ہے کہ ایک تجربہ آپ کا درست نہیں ہو تو یوں بغیر شادی کے رہنا یہ بھی درست نہیں ہے۔ میرے شیخ طریقہ تمیل سنت کی ایک بہت خوبصورت سی ایک تعلیم ہے، بڑی پیاری تربیت فرماتے ہیں کہ اگر مثال کے طور پر ایک برے شخص کی بھی اگر بیوی کا انتقال ہو جائے نا تو اس کی بھی شادی کرا دینی چاہیے کہ اس کو بھی بیوی کی حاجت رہے گی، اور اگر کوئی بڑی عمر کی عورت کی بھی اگر شوہر کا انتقال ہو جائے نا تو کوشش کر کے اس کی بھی شادی کرا دینی چاہیے کہ اس کو بھی شوہر کی حاجت رہے گی۔ یہ دونوں ایک دوسرے کے لیے بڑے ضروری سمجھے کہ زندگی کا ایک حصہ ہے میاں اور بیوی۔ میری درخواست یہ ہے کہ اللہ تعالیٰ سے دعا کریں، اس کی رحمت پہ نظر رکھ کر آپ اپنا گھر بسانے کی صورت اختیار کریں، کوئی نیک پرہیزگار سنتوں کا پیکر عاشق رسول اگر مل جائے تو یقیناً سے شادی کریں، اور ہو جاتا ہے۔ دیکھیں کئی ایسی طلاق یافتہ ہمارے یہاں معاشرے میں عورتیں ہوتی ہیں تو دوسری شادیاں کرتی ہیں اور دوسرے گھر چل جاتے ہیں اور اللہ کی رحمت سے پھر وہ معاملہ درست ہو جاتا ہے۔ والدین کے معاملے میں پازیٹیو رہیں اور وہ نہ سوچے کہ میں ان پر بوجھ ہوں یا میرے لیے، یا وہ اگر آپ کو کہتے ہوں گے تو اس کا یہ مطلب ضروری نہیں ہے کہ وہ آپ کے لیے آپ بوجھ ہوں۔ وہ آپ کی ہمدردی کرتے ہوں گے کہ آپ دوسری شادی کر لیں، آپ کا گھر بس جائے تو ماں باپ کی آنکھیں ٹھنڈی ہوں گی۔ تو یہ اچھا، البتہ یہ ضرور عرض کروں گا کہ ان حالات میں والدین کے لیے تھوڑی سی ذمہ داری بڑھ جاتی ہے کہ بیٹی ویسے ہی مطلب کہ حالات سے دو چار ہوتی ہے اور ایک سینسیٹیو ہو جاتی ہے، وسوسے اور عجیب خیالات بیچاری کو گھیر سکتے ہیں، تو وہاں تھوڑا سا آپ کو کہتے ہیں نا ایکسٹرا آرڈنری کچھ شفقت و محبت کا انداز اختیار کرنا پڑے گا، ورنہ اس کو یہ بیٹھے بیٹھے نیگیٹو فیلنگ ہو جائے گی۔ حالانکہ یہی انداز بعض اوقات جب طلاق سے پہلے اگر بیٹی کے ساتھ ہو تو بیٹی کو برا نہیں لگتا، شادی سے پہلے ہو تبھی اتنا برا نہیں لگتا، لیکن کہتے ہیں نا کہ جب چوٹ لگ جاتی تو پھر بار بار درد کا احساس بھی کبھی کبھی ہوتا رہتا ہے. تو میری درخواست ہے کہ اس طرح دونوں صورتوں کو دیکھ لیا جائے. البتہ وہ اسلامی بہنیں جو اس طرح اپنا مطلب کہ وہ نہیں ان کی شادی ہوئی, طلاق ہو چکی ہے, تو شرعی تقاضے پورے کریں, شرعی احکام پورے کریں اور مہربانی کر کے کوئی اچھا نیک رشتہ کے مطابق آپ شادی کی طرف بڑھیں, اللہ نے چاہ تو بہتری ہو جائے گی. یہی بات میں اپنے اسلامی بھائیوں کو بھی عرض کروں گا کہ وہ بھی پھر کر لیں. اور امیر سنت نے جو مشورہ دیا تھا میں عرض کروں گا کہ بعض اوقات والد صاحب تھوڑی بڑی عمر کے ہوتے ہیں تو کہہ نہیں پاتے کہ میری شادی کروا دو, تو اولاد کو چاہیے کہ احساس پیدا کرے. یا ماں مثال کے طور پر بچے تھوڑے بڑے ہیں اور والد کا انتقال ہو گیا تو ماں کہہ نہیں پائے گی اور نہیں مطلب ہوتا, چاہے نانا بھی کریں تبھی تھوڑا خاندان کے لوگ انوالو ہو کر ان بیچاروں کی شادیاں کروا دیا کریں اور دونوں طرف دیکھ لیا کریں کہ رشتے نیک ہوں اور عشق رسول کو بنیاد بنایا جائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا یہ بڑا عجیب سوال ہے, واٹس اپ کے ذریعے آیا ہے, کہتی ہے میں اپنے شوہر سے بہت لڑتی ہوں, کوئی حل بتائیں. نہ لڑیں یہی حل ہے, اور میں کیا عرض کر سکتا ہوں. جب آپ کو احساس ہے کہ میں شوہر سے لڑتی ہوں تو نہ لڑیں اور مزاج میں نرمی پیدا کریں, شوہر کے حقوق پہچاننے کی کوشش کریں. اور کچھ اگر اس طرح کی آپ کی طبیعت سے ہٹ کر کوئی معاملہ ہوتا ہے تو صبر کرے, اللہ تعالیٰ اجر عطا فرمائے, کیونکہ لڑ کر آپ نے اپنے گھر گھرستی کو نقصان پہنچانا ہے, اپنی بے سکونی کے اسباب کرنے ہیں. تو مہربانی کر کے لڑیں نہیں. ویسے ہی مطلب کہ جو بھی عورت اپنے شوہر سے مطلب بدتمیزی کرتی ہے, بد اخلاقی کرتی ہے, وہ اچھی نہیں ہوتی. اس کو تو ہمیشہ اپنے شوہر کے لیے نرم ہی رہنا چاہیے, اور اگر کوئی مسئلہ ہو تو دعا کرنی چاہیے. شوہر کے حقوق کو پڑھیں, انشاءاللہ تعالی اس کے بہت سارے فوائد آپ کو حاصل ہوں گے اور آپ کے اندر ایک اللہ نے جاتو نرمی والی کیفیت پیدا ہوگی, ضبط و صبر کا بھی انشاءاللہ حوصلہ بڑھے گا. جی کال دے دیں.
نگرانی صبح کی بارگاہ میں میرا یہ سوال ہے, جس گھر میں گھریلو لاچار کیا نا اتفاقیا ہوں اور اس گھر کو کس طرح پرسکون گھر بنایا جائے.
اسباب پر غور کیا جائے کہ بے سکونی ناچاکیاں کیوں ہیں, اس کے اسباب پر غور کیا جائے. ریزنز ڈھونڈے جس کا طرح کہ کسی ڈیزیز کے کازز کو تلاش کیا جاتا ہے, یعنی بیماری کے اسباب کو تلاش کیا جاتا ہے. آپ وہ بیماری کے جو وجہ ہے, جیسے گلا خراب ہوتا ہے ٹھنڈا پانی پینے سے یا میٹ مسالے گلا افورڈ نہیں کرتا, کیچپ کھاؤ تو گلا خراب ہو جاتا ہے, اور آپ کہیں کہ میں گلا درست کرنے کی دوائیاں بھی کھا رہا ہوں مگر یہ بد پرہیزی بھی شروع ہے تو گلا کہاں سے صحیح ہوگا. تو میری درخواست یہ ہے کہ اپنے گھروں کے جھگڑوں کے اسباب پر غور کریں. تو اتنے ہر گھر میں کوئی بہت بڑی بڑی ریزنس اور وجوہات نہیں ہوا کرتی, بعض اوقات بہت چھوٹی چھوٹی باتوں کے اوپر مس انڈرسٹینڈنگ ہو جاتی, پھر اس کو اگر ہم بیٹھ کر سیٹل نہیں کرتے تو وہ پھر بڑھتی چلی جاتی ہے. تو دوریاں نہ آنے دیں, فوراً اپنی غلط فہمی دور کر لیا کریں اور معافی مانگنے کی عادت پیدا کریں. بہت خوبصورت یہ انداز ہو جائے گا کہ اگر ہم ایک دوسرے کا شکریہ ادا کرنے لگ جائیں اور ایک دوسرے سے معافی مانگنے کی ہمیں عادت ہو جائے گا, اگر کوئی میری بات بری لگی تو معاف کر دیو, واقعی لگا ہے کہ بات میں نے غلطی کر دی ہے بری لگی ہو تو بھی مطلب تو ضروری ہے کہ اسے آپ معافی مانگی لیں, ایک دوسرے کی تعاون کریں, مدد کریں, ایک دوسرے کا ساتھ دیں. تو یوں اللہ نے چاہ تو گھروں کے ماحول کو ہم بہتر بنا سکتے ہیں. اچھا واٹس اپ کے ذریعے بھی سوال بھیجے گئے ہیں, انشاءاللہ دیکھ لیتے ہیں. اچھا بچہ بڑا ہو گیا ہے مگر ان کی تربیت ٹھیک نہیں ہوئی, ماں باپ اب کیا کریں؟ ہاں ماں باپ اب دعا کریں انشاءاللہ کہ اللہ تعالیٰ اس کو فرما بردار بنائے, نیک بنائے. اور اب بھی کچھ بگڑا نہیں ہوتا, میری درخواست والدین سے یہ کہ اپنی اولاد کے تعلق سے کبھی مایوس نہیں ہوا کریں. ٹرننگ پوائنٹ آتا ہے औलाद आ जाती है, कुछ चोट लग जाती है, मिजाज बदल जाते हैं, उम्रों के साथ साथ तबीयतों में तब्दीली आ जाती है। इतना छोटा सा आपने देखा होगा, बच्चा होता है, बच्ची होती है, ये आपने नमाजें पढ़ रहे होते हैं, तस्बीह पढ़ रहे होते हैं, बड़ा मतलब कि आपको भी दिल खुश हो रहा होता है कि बड़ी मतलब कि अच्छी तरकीब है इसकी। थोड़ा बड़ा होता है तो फिर के भी नमाज पढ़ो तो भी नमाज नहीं पढ़ रहा होता। तो उम्र के साथ साथ शैतान का भी दबाव, नफ्स का भी दबाव और हालात और बाहर निकलना शुरू हो जाता है, फिर उसके कुछ मामलात होते हैं। मगर आगे जाकर कोई ऐसा इश्क रसूल से भरपूर माहौल, दावत इस्लामी का मदनी माहौल, कोई ऐसी अच्छी आशिक रसूल की सोबत मिल जाती है, कोई चोट लग जाती है, कोई ऐसी बात समझ में आ जाती है, कोई ऐसी जिम्मेदारी का उसको एहसास हो जाता है, जो वो मुड़ जाता है, वो उसकी टर्निंग आ जाती है। वो देखिए, यू टर्न कभी भी आ सकता है इंसान की जिंदगी में। नेकी पर चलने वाला बाद वक्त बुराई के रास्ते पर चलना शुरू कर देता है, अल्लाह हमारी हिफाजत फरमाए, और बुराई पर चलने वाला नेकी के रास्ते पर चलना शुरू कर देता है। तो कब किसका टर्निंग पॉइंट कहाँ आ जाए कुछ नहीं पता, कौन लेफ्ट से राइट चला जाए, कौन राइट से लेफ्ट चला जाए। अल्लाह की खुफिया तदबीर से हम सबको डरना चाहिए। अपनी औलाद के ताल्लुक से मेरी दरख्वास्त ये है कि बिल्कुल मायूस ना हो, औलाद के लिए दुआ करें कि बाप की दुआ बेटे के हक़ पे कबूल होती है, और उसको नेकी की दावत का सिलसिला उसके पास जारी रखें, उसको समझाने का सिलसिला रखें, नरमी इख्तियार करें, हसबे तकरीबन हम नरमी के साथ रहें। और मेरी उमूमन अपने मैं वालिद वगैरह से दरख्वास्त करता रहता हूँ कि अगर आपका बेटा 10 11 12 साल का है तो मेहरबानी करके अपने बेटे को कम से कम हर माह 3 दिन के मदनी काफले में अपने साथ लेके जाएं। वह इंशाल्लाह आशिकाने रसूल की सोबत मिलेगी, कुछ नेकी भरा माहौल मिलेगा, तो वो रब ने चाह तो वापसी आने के बाद वालिद और वालदा दोनों की इताअत और फरमा बरदारी की तरफ आ सकता है। बच्चों का मदनी चैनल दिखाने की कोशिश करें, अपने साथ हफ्तावार इज्तिमा में लाने की कोशिश करें। तो यूं इस तरह के कुछ अवामिल करेंगे तो भी इंशाल्लाह मतलब के बेहतर हो जाएगा। और इसके ताल्लुक से रूहानी इलाज में आपको बताता चलूं कि या शहीद हो या शहीद हो या शहीद हो, 21 बार सुबह यानी तुलुए आफ्ताब से पहले पहले पढ़ना पढ़ें। नाफरमान बच्चे या बच्ची की पेशानी पर हाथ रखकर आसमान की तरफ मुंह करके जो पढ़े, इंशाअल्लाह अज़्ज़वजल उसका वो बच्चा या बच्ची नेक बने, नेक बनेंगे तो इंशाअल्लाह। ये लिखा हुआ स्क्रीन पर आ चुका है, इसको 21 टाइम पढ़ना है सुबह को तुलुए आफ्ताब से पहले पहले, यानी कि फजर का वक्त ख़त्म होने से पहले पढ़ लें, तो इंशाल्लाह इसकी ये बरकत अल्लाह ने चाहा तो आपको नसीब हो जाएगी। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद। अच्छा, एक और व्हाट्सएप के जरिए सवाल आया है कि अम्मी अब्बू की लड़ाई की वजह से नौबत यहाँ तक आ जाए कि अम्मी रूठ के मेके जाना चाहती हो, और अब बच्चों से पूछे कि आप लोग मेरे साथ जाओगे या अब्बू के पास, तो ऐसे में बच्चों को क्या करना चाहिए। अल्लाह अल्लाह, बड़ी आजमाइश है कि बच्चों की उम्र कितनी है ये भी इसमें लिखा हुआ नहीं है, वरना शरीयत ने माँ के साथ रहने यानी कि उसके घर टूट जाने के बाद का तो मुझे पता है कि माँ के साथ एक वक्त तक औलाद रहती है, तो ये तो एक उसूल शरीयत के बने हुए। लेकिन अब यहाँ तो रूठ कर जाने की बात है, तो अब मैं इसका थोड़ा सा वो जवाब ये अर्ज कर देता हूँ कि माँ को मना लें, माँ जाए ना, पाँव पकड़ लें, माँ मत जाओ, अब्बू को थोड़ा रिक्वेस्ट कर लें, अब अम्मी को रोक लो, थोड़ा रोना शुरू कर दें तो हो सकता है कि माँ रुक जाए। और मैं माँ बाप से अर्ज करता हूँ, ये बच्चे का सवाल है, ये बच्चे का सवाल है, आप दोनों की लड़ाई में बच्चे बड़े इनके लिए तकलीफ पैदा हो जाती है। मेरी दरख्वास्त है तमाम तर शादीशुदा मर्द और औरतों से, स्पेशली जो बच्चे वाले हैं, मेहरबानी करके कंप्रोमाइज़ करें। अब मतलब ठीक है नहीं बन पा रही इतनी खास, लेकिन जितना हो सके कोशिश करके बस अब चलाएं, और अल्लाह की बारगाह में दुआ भी करें, और कुछ इसमें मतलब कि कुछ पढ़ने का सिलसिला भी आप चाहें तो रख सकते हैं। मैं आपको अर्ज करता हूँ कि अगर आप इस पर अमल करेंगे तो इंशाल्लाह आपको फ़ायदा होगा। या मानिओ या मुती, या मानिओ या मुती, तो आस है आखिर में। तो یا مانع یا معطی 20 بار 20 times یہ لکھا ہوا رہا ہے. ناراض ہو تو بیوی, ناراض ہو تو شوہر, اور اگر شوہر ناراض ہو تو بیوی, سونے سے قبل بچھونے پر یعنی بستر پر بیٹھ کر پڑھے, انشاءاللہ صلح ہو جائے گی. تو اب تو مدت تا حصول مراد یہ پڑھے, اللہ نے چاہ تو بہتری آ جائے. کل بھی کچھ سوالات آ رہے تھے تو ہمارا مشورہ ہو گیا, کچھ ہم اپنے پاس روحانی علاج بھی رکھ لیں گے تاکہ ہم کچھ بتا سکیں. تو اللہ کرے کہ آپ کا گھر ٹوٹنے سے بچے, اب اٹھنے سے بھی رک جائیں, اور بچوں کی اس فریاد پر والدین کو غور کرنا چاہیے. اب اپنی ذات کے بجائے بچوں کے لیے سوچنا شروع کریں. اب جو ہوگا بچے ہوئے تو اس کا مطلب برسوں گزر گئے, کچھ تو سال گزر ہی گئے ہوں گے شادی کو, تب کمپرومائز کرنے کی میری آپ سب سے درخواست ہے. جی کال دے دیں.
ماشاء اللہ مرحبا, آپ نے شادی کے حوالے سے کچھ سمجھانے کی کوشش کی. کے بارے میں میرا سوال یہ عرض ہے کہ بہت دفعہ رشتے ہو جاتے ہیں تو والدین بلا وجہ تاخیر کرتے ہیں کہ ہمیں دہیج بھی دینا ہے اپنی بیٹی کو, فلاں بھی کرنا ہے. حالانکہ اسلامی بھائی کی طرف سے یہ ہوتا ہے کہ وہ جو ہے نا نہیں لینا چاہ رہے ہوتے ہیں. وہ کہتے ہیں کہ ٹھیک ہے آپ جس حال مطلب کہ آپ جو کچھ آپ کے پاس ہے وہ اگر دینا چاہیں ٹھیک ہے, اگر نہیں ہے تو آپ نہ دینا چاہیں نہ دیں. لیکن پھر بھی ان کے گھر والے وزٹ کرتے ہیں, نہیں جی ہمیں تھوڑا سا ٹائم دیں, ہماری بیٹی ہے, ایسے ویسے اس کو کوئی تانا نہ دے, ایسا نہ ہو. حالانکہ ایسے معاملات ہوتے نہیں ہیں لیکن بلا وجہ تاخیر بھی کرتے ہیں اور پھر اپنے اوپر وہ قرض بھی چڑھا لیتے ہیں. تو برائے کرم اس حوالے سے ہماری رہنمائی فرما دیں اور کچھ مدنی پھول عطا فرما دیں.
دیکھیے اس میں برکت والا نکاح وہ ہے جس میں دونوں طرف بوجھ نہ رہے. یہ حدیث پاک میں یہ ہمیں مضمون دیا گیا ہے. تو اور اس میں یہ کہ دونوں طرف کوئی مقروض نہ ہو. تو شادی جس قدر کم قیمت میں ہونی ہمارے معاشرے کے لیے بہت اچھا ہے کہ اس سے زیادہ زیادہ گھر بسیں گے. کئی بڑی بڑی عمر کی بیٹیاں آج گھروں میں بیٹھی ہوئی ہیں, اسپیشلی غریب گھروں کے اندر, کہ جن کے یہاں مطلب بیچاروں کے نکاح اور شادی کے ان کے مسائل ہیں. تو شادی جتنی کم قیمت میں, جتنی کم سے کم سستی سے سستا اس کا نظام بنے گا اتنا ہمارے لیے بہتر ہے. اور پھر اس کے لیے تاخیر کرنا کہ یہ خرچہ کرنا ہے وہ خرچہ کرنا ہے, تو اس میں اب ڈر لگتا ہے, جس کو میں تھوڑی دیر پہلے میں نے آپ کو عرض کیا کہ ایسا نہ ہو کہ مطلب کہ نہ ہونے والی چیزیں بھی ہوتی چلی جائیں. اور اگر کوئی بیٹی کے والدین اپنی بیٹی کو کچھ دینا چاہتے ہیں اور آپ کی طرف سے لڑکے کی تو کوئی ڈیمانڈ ہی نہیں ہے, نہ لڑکے والوں کی طرف سے کوئی ڈیمانڈ ہے, تو امیر حسن سے فرماتے ایک دفعہ کہ اگر باپ اپنی خوشی سے پوری اپنی بیٹی کو پورا شہر دینا چاہتا ہے تو کیا دے دے, لیکن ڈیمانڈ نہیں ہونی چاہیے. ڈیمانڈ سے مسئلہ پھر بگڑ جائے گا اور پھر شرعی احکام کافی اس میں وہ نافذ ہونا شروع ہو جاتے ہیں کہ پھر ناجائز کے بھی کئی معاملات آ جاتے ہیں. تو ڈیمانڈ نہ رکھیں, اور اگر والدین اپنی بیٹی کو دینا چاہتے ہیں تو ایک جو بھی نارمل سا دے دیں, تو آپ منع بھی نہ کر اگر وہ اپنی بیٹی کو دینا چاہتے ہیں. مگر اس میں ظاہر ہے کہ اگر بلا وجہ کی تاخیر ہوتی ہے تو پھر یہ بھی پھر مسائل پیدا کرے گی چیزیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. یہ کہتے ہیں کہ میں اسٹوڈنٹ ہوں اور ابو کی دکان کو ٹائم دیتا ہوں لیکن میرے پاس کسٹمر نہیں آتے اور والدین خوش نہیں ہوتے, میں کیا کروں؟ اب دکان پر ٹائم دیتے ہیں, آپ کے پاس کسٹمر نہیں آتے, البتہ دیکھیں گاہک تو اللہ ہی بھیجنے والا, رزق تو اللہ کے دستے قدرت میں, اب اس کے نصیب میں جتنا رزق ہوگا اتنا ہی ملے گا. تو اب تو یہ کوئی ایسی بات نہیں ہے کہ اب یہ کہ کسٹمر کیوں نہیں آتا, وہ دکان کھولنے میں بے احتیاطی کرتا ہے, کوئی ٹائمنگ کے پرابلم ہے, تو ایک الگ میٹر ہے کہ بیٹا ٹائم پر دکان کھولو, ٹائم پر بند کرو وغیرہ وغیرہ. یا بالفرض کے اس کے خدا نہ خاصا اخلاق کے مسائل ہیں کہ بیٹا لڑکا بدتمیز ہے, بد اخلاق ہے, ایک دکانداری کے جو بھی ایک اصول ہوتے ہیں, طریقہ کار ہوتے ہیں, جبکہ وہ منافقت والے نہ ہوں اور اس میں مطلب غیر شرعی چیز نہ ہو, اور مطلب کہ یہ جس میں شریعت گرفت کرتی ہو, تو ایک نارمل دکانداری کے تعلق سے جو ایک انداز ہوتا ہے وہ اگر اس میں کمی ہے تو آپ تربیت کریں اپنے بیٹے کی, اور آپ کو بھی تربیت لینی چاہیے کہ بیٹا مطلب کہ اس طرح کرو گے تو گاہک آئے گے. تو بعض وقت بد اخلاق, بدتمیز, غصے والا, لفٹ نہ کرانے والا اگر کوئی دکاندار ہوتا ہے تو اس سے, یا مطلب کہ کوئی کیا دے کر کیا بیچ دے, غلط چیز بیچ دے, زیادہ نفعے کے چکر میں وہ کچھ اور کا اور کر دے, تو پھر بعضوں کا بھی وہاں گاہک آنا بند ہو جاتے ہیں. تو یہ کچھ دکانداری کے تعلق سے کچھ کمزوری اگر ہے تو اس کو بھی دور کریں, اور वाली साहब से मशवरा करेगा वो क्या करूं मैं, लेकिन अगर कोई ऐसी कमजोरी भी नहीं है और अगर घाक नहीं है तो फिर घाक ना आने पर बेटे को बोलना ये भी समझ में तो नहीं आता कैसा हमें करना चाहिए। तो इसमें एहतियात का ही पहलू हमें इख्तियार करना चाहिए। कॉल दें।
मेरा ये सवाल ये है कि मौलवी साहब की जो लेक्चर है दे रहे हैं वो बहुत अच्छे प्रोग्राम जा रहे हैं, तो मेरा सवाल ये था कि जो घरेलू परेशानियां होते हैं उससे कैसे निपटा जाए।
एक दूसरे का हक अदा करें, एक दूसरे के साथ प्यार करना सीखें और एक दूसरे के काम आए। और गलतियां हो जाती हैं, जब भी घर में रहते हैं कुछ कहना सुनना हो जाता है तो हिम्मत और सब्र से काम लें और देखें कि खाने पीने के ताल्लुक से, पहनने ओढ़ने के ताल्लुक से। अब यह हमारे क्या होता है कि खाना वक्त नहीं मिला तो लड़ाई हो गई, खाना गर्म नहीं है तो लड़ाई हो गई, खाना गर्म ज़्यादा क्यों है इस पर लड़ाई हो गई, नमक कम ज़्यादा, मिर्ची कम ज़्यादा इस पर लड़ाई हो गई, कपड़े इस्त्री नहीं हुए, मोज़े नहीं मिल रहे, जुराबे नहीं मिली, जूते नहीं मिले, चप्पल नहीं मिले, चाबी नहीं मिल रही, पर्स नहीं मिल रहा तो जनाब, बैग नहीं मिल रहा तो किताब नहीं मिली, तो कलम नहीं मिली, तो चार्जर नहीं मिल रहा, तो मोबाइल नहीं मिल रहा, तो बस ये है कि वो अलमारी में कपड़े सही नहीं रखे तो ये सही नहीं रखा तो सोफा टेढ़ा क्यों है, तो टेबल यहाँ क्यों रखी है, तो प्लेट यूं क्यों रखी है, तो ये इन चीज़ों पर लड़ते रहते हैं। और ये तो ये कोई ऐसी चीज़ें कहाँ हैं कि जिस पर हम लड़ेंगे। हम सब अगर एक दूसरे ख्याल रखें, हर चीज़ अपनी जगह पर हो तो सबको मिल जाएगी। वरना नेल कटर ना मिलने पर भी झगड़ा, अच्छा कैंची ना मिलने पर भी झगड़ा, तो ये छोटी छोटी चीज़ें हैं जो झगड़ने की है ही नहीं है, ये कुछ चीज़ झगड़ने की है। हर चीज़ अपनी जगह पर हम सब रखेंगे, मिल जाएगी, नहीं मिली तो मिल जाएगी। अगर कोई चीज़ घर में गुम हो गई है, अगर आपके घर में कोई शे गुम हो गई है तो मोहब्बत तो क्यों घुमा रहे हैं, मोहब्बत को तो पालें, इसको क्यों ज़ाया कर रहे हैं कि चलो ये चीज़ खो गई तो क्या मोहब्बत भी खो जाए, इत्तेफाक भी खो जाए, प्यार भी खो जाए। और आपस में चीखो पुकार करने से, लड़ने झगड़ने से, एक दूसरे के ऊपर ब्लेम कर लेने से क्या वो चीज़ उड़कर आपके पास आ जाएगी? यकीनन ऐसा आप भी समझते कि नहीं होगा। तो एक तो सब्र से काम लें और हिम्मत पैदा करें, दरगुजर से काम लें, एक दूसरे के हकूक अदा करें। और घर में वो अमल जिससे ना इत्तेफाकी पैदा हो सकती हो, जैसे कि गाने बाजे, फिल्में, ड्रामे, मौसीकी, बेपर्दगी, जानदार की तस्वीर, इस तरह की कई चीज़ें ऐसी हैं कि जो घर में बेबरकती लाती हैं, रहमत के फरिश्ते घरों में दाखिल नहीं होते, घर में बेसुकूनी पैदा होगी, तो अब जाहिर है कि फिर ऐसी हालात के अंदर भी नाइतफाक पैदा होगा। अल्लाह का जिक्र करें, कसरत के साथ अल्लाह का जिक्र करें, तमाम मिलकर नमाजें पढ़ें, इबादत करें, तिलावत करें। और एक उस वो हदीस है ना कि जो हमारे बड़ों का एहतराम नहीं करता, हमें छोटों पर शफकत नहीं करता, हम में से नहीं है। तो अगर बड़ों का एहतराम और छोटों पर शफकत का अंदाज आ जाए तो इंशाल्लाह उम्मीद है कि घर बार में काफी बेहतरी आ जाएगी। एक कॉल लेते हैं।
इस्लामाबाद से अतहर अतारी अर्ज कर रहा हूँ। अभी फैमिली मैटर्स निगरानी शूरा का मैं देख रहा था सिलसिला, अल्हम्दुलिल्लाह दावत इस्लामी का फैजान है, निगरानी शूरा फैमिली के ऐसे मैटर्स को हाईलाइट करते हैं कि हम सबकी इसलाह होती है। और लगता यूँ है कि ये कोई फैमिली कंसल्टेंट बैठे हुए हैं, तो हमें भी चाहिए कि कुरान और हदीस को सामने रखते हुए जब हम फैसले करेंगे तो इंशाल्लाह जिंदगी भी खुशगवार होगी और नेकियों भरा जिंदगी का सफर हमारा इंशाल्लाह इस्तिकामत के साथ जारी। तो निगरानी शूरा से अर्ज थी कि इस दौर में यानी रिश्ते की चॉइस के लिए कोई बुनियादी उसूल बता दीजिए ताकि हम ठोकर खाने से महफूज रहे और अच्छी चॉइस ले अपने बच्चों और बच्चियों के लिए। अस्सलाम वालेकुम व रहमतुल्लाह।
वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकात। हौसला अफजाई करने का बहुत बहुत शुक्रिया। सब दावत इस्लामी का करम है, पीर साहब का फैजान है। आप भी मदनी माहौल से वाबस्ता रहें, मदनी मुजाकरे देखते रहें, मुख्तलिफ मदनी की किताबें पढ़ें, मदनी चैनल देखें, तो इंशाल्लाह बहुत सारी चीज़ें समझ में सीखने का मौका मिलेगा। अल्लाह हमें गलतियों से महफूज फरमाए। इह्याउल उलूम की जो दूसरी जिल्द है, सेकंड वॉल्यूम है, उसमें निकाह का पूरा एक चैप्टर है, उसमें इस टॉपिक पर बहुत कुछ लिखा है इमाम गज़ली रहमतुल्लाह ताला अलैह ने कि किस किस से शादी करनी चाहिए, किस किस से नहीं करनी चाहिए, ना करने वाली में वो कौन कौन सी आदतें होती हैं जिनसे शादी नहीं करनी चाहिए। तो मर्दों और औरतों की ऐसी कई आदतें होती हैं कि जिनका लिहाज रखना बहुत ज़रूरी होता है शादी से पहले, किस किस से करनी चाहिए, इसकी भी बाकायदा पहचान लिखी है। अब ये डिटेल है, वरना दो हदीस, एक तो हदीस मैंने थोड़ी बहुत मैंने दोनों हदीसों के कुछ इशारे दिए थे कि औरत के मामले में ये है कि लोग जिन असबाब की वजह से शादी करते हैं कि या तो उसका हुस्न देखते हैं या उसकी नस्ब देखते हैं या उसका माल देखते हैं या उसकी दीनदारी देखते हैं, तो दीनदारी को हमारे दीन में, शरीयत में, इस्लाम में, हदीस में इसको अहमियत दी गई कि दीनदारी को पहले देखना चाहिए। अगरचे दीगर चीज़ें भी अपनी जगह पर देखी जाती हैं और देखनी भी चाहिए, लेकिन इसमें जो फोकियत और अहमियत है वो दीनदारी को, यही मर्द के लिए, लड़के के लिए, कि नेक और परहेजगार हो और दोनों इश्क रसूल से भरपूर हों। तो अल्लाह ने चाहा तो ये दोनों जब शरीयत को, दीन को समझेंगे तो एक दूसरे के हक अदा करने में इंशाल्लाह ये कोशिश करेंगे और फिर औलाद के ताल्लुक से जो तरबियत होगी वो भी मिसाली होगी। इजाजत दीजिए, सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद, मदनी चैनल देखते रहिए।
रसूल।